प्रभु यीशुले भविष्यवाणी गर्नुभएको थियो, म आफ्नो मण्डली बनाउनेछु। अनि उहाँले भन्नुभएको थियो नरकका ढोकाहरू यसको विरुद्धमा विजय हुनेछन्। अनि साँच्चै प्रभुले आफ्नो प्रतिज्ञा अनुसार, पिताको प्रतिज्ञा अर्थात् शान्तिदाता, माथि बाटोको सामर्थ्य, पवित्र आत्मालाई पठाउनु भयो अनि मण्डलीको जन्म भयो, मण्डली सुरु भयो। अनि परमेश्वरले आफ्नो पवित्र आत्माद्वारा काम गर्न र यो संसारमा उहाँको योजना पूरा गर्न चाहिँ अगाडि बढ्न थाल्नु भयो। कसरी भने उहाँको चुनिएको भाँडाहरूद्वारा, विश्वासीहरूद्वारा, हामी जस्तो विश्वासीहरू, अनि त्यहाँ उहाँको प्रेरितहरूद्वारा उहाँले काम गर्न थाल्नु भयो। अनि यो आजको क्लासमा चाहिँ हामीले के हेर्न थाल्छौँ भने कसरी परमेश्वरले चाहिँ पत्रुस र युहन्नालाई चाहिँ एउटा विशेष तरिकाले प्रयोग गर्नुभयो। मसँग यहाँ एउटा चिज छ, यो चाहिँ डाक्टरले प्रयोग गर्ने पन्जा होइन, शल्यक्रिया गर्ने डाक्टरले चाहिँ यस्तो पन्जा प्रयोग गर्छ। अनि एक जोडी छ मसँग यहाँ, अनि सिपालु ती ठुल्ठुला डाक्टरहरूले चाहिँ यस्तो पन्जा लगाएर अनि उनीहरूको अनेक विभिन्न औजारहरू चक्कुहरू लिएर चाहिँ बिरामी मान्छेलाई चिरफार गर्छन्, उपचार गर्छन्, शल्यक्रिया गर्छन्। यो पन्जाले चाहिँ त्यो डाक्टरले जे जे गर्न चाहन्छ यो पन्जाले चाहिँ, यो पन्जालाई चाहिँ प्रयोग गर्न सक्छ अनि यो पन्जाले गर्छ वास्तवमा। तर त्यो डाक्टरले चाहिँ यहाँ भर्नुपर्ने हुन्छ आफ्नो हात, दुइटै हात। अनि त्यो सिपालु शल्य क्रिया गर्ने डाक्टर है यस्तो लगाउँछ उसले अनि उसले यो पन्जाद्वारा काम गर्छ, पन्जा बिना गर्दैन, प्रायः जसो पन्जा प्रयोग गर्नुपर्ने हुन्छ। अनि अचम्मक कामहरू, अचम्मकको उपचारहरू गर्छन् होइन, मुटु फोक्सो अनि अनेक। अब त्यसपछि यो पन्जाले के भन्न सक्छ, हामीले कति ठुलो काम गर्यौँ है। यो एकजोडी पन्जा चाहिँ एकअर्कालाई हेर्दै के उनीहरूले त्यसरी कुरा गर्छन्, निकाल्नु पनि गर्छ बाबा हामीले त ठुलो अपरेसन गर्यौँ आज है। यो दुइटो पन्जाले भन्छ है, त्यो डाक्टर बिना यो पन्जाले कति काम गर्न सक्छ भन्नुहोस् त, त्यो पनि गर्न सक्छ, डाक्टर बिना केही पनि गर्न सक्दैन। त्यस्तै गरी ख्रिस्ट येशु बिना एउटा विश्वासीले कति गर्न सक्छ, योहन्ना 15:5, मबाट अलग भएर तिमीहरूले केही पनि गर्न सक्दैन। अब परमेश्वरले चाहिँ एक जोडी पन्जा मानौ योहन्ना र पत्रुसलाई प्रयोग गर्न चाहनु भएको थियो, जसरी एउटा डाक्टरले चाहिँ यो रबरको पन्जा प्रयोग गरेर चाहिँ ठुला ठुला उपचारहरू गर्छन्, परमेश्वरले चाहिँ पत्रुस र योहन्ना भन्ने पन्जा, उनीहरू आफै त केही गर्न सक्दैन, तर उनीहरूद्वारा चाहिँ परमेश्वरले गर्न चाहनुभयो। अनि होइन यिनीहरूले त आपसमा अपरेसन भइसकेपछि बाप रे आज त त्यो मर्ने लागेको मान्छेलाई बचाएन है हामीले है, तिमी र मैले मिलेर भन्न सक्छ एकअर्कालाई भन्न मिल्छ मिल्दैन। उनीहरूले त के भन्न मिल्छ भने, यदि बोल्न सकेको भए, हामी त पन्जा मात्रै हौ, तर हाम्रो चाहिँ अति ठुलो डाक्टर हुनुहुन्छ एकजना, जसले चाहिँ हामीद्वारा काम गर्नुहुन्छ अनि ठुला ठुला उपचारहरू गर्नुहुन्छ, अनि हामीले त गरे होइन, उहाँले हो हामीलाई भर्नुहुन्छ। अनि उनीहरूले भन्न सक्थ्यो, बोल्न सक्ने भए, कति राम्रो है हाम्रो डाक्टरले चाहिँ हामी जस्तोलाई प्रयोग गर्नुभयो उहाँले, उहाँको आफ्नो शल्यक्रिया काम गर्नुलाई। अब पत्रुस र युहन्ना उनीहरूलाई थाहा थियो हामी चाहिँ यस्तो पन्जा मात्र हौ, हामी केही गर्न सक्ने होइन, तर उनीहरूले के पनि थाहा थियो भने हामी भित्र चाहिँ महान परमेश्वर हुनुहुन्छ अनि उहाँले चाहिँ हामीलाई महान तरिकाले प्रयोग गर्न सक्नुहुन्छ। अनि हामी त्यहाँ हेर्न लागेछौँ तीन अध्यायमा, हेर्नुहोस् त तीन अध्यायको एक पदमा हामी के हेर्नेछौँ भने, एक दिन यो चाहिँ पेन्टेकोस्टको दिनको केही दिनपछि, केही समयपछि पत्रुस र युहन्ना चाहिँ यरुसलममा भएको यहुदीहरूको मन्दिरमा जाँदै थिए। किन जाँदै थिए त्यहाँ, तीन अध्यायको एक पदमा म पढ्नेछु। अब पत्रुस र युहन्ना प्रार्थनाको समयमा अर्थात् 3 बजे सँगै मन्दिरभित्र गए। उनीहरू चाहिँ प्रार्थना गर्न गएका थिए। यहाँ हेर्नुहोस्, कहाँ गएका थिए उनीहरू? उनीहरू त यरुसलेममा भएको यहुदीहरूको मन्दिरमा। अब हामी त जाँदैनौँ, उनीहरू किन गरे? कस्तो भने, हामीले अघि हिजो पनि हेरेको प्रेरितको पुस्तक चाहिँ कस्तो पुस्तक हो? यो अन्तरकालीन पुस्तक हो। यहाँ चाहिँ अब सुसमाचार्यबाट अब कति अस्थायी कुराहरूबाट स्थायी कुरामा जाँदैछ, एउटा पुल जस्तो भयो। कयौँ कुराहरू प्रेरितको पुस्तकमा हुन्छन् जुन हामी गर्दैनौँ। अनि अर्को कुरा, उनीहरू त यहुदी थिए, सबै विश्वासीहरू सुरुमा क्रिस्चियनहरू चाहिँ यहुदी थिए। अनि उनीहरूलाई त परमेश्वरको मन्दिर जानु जायज कुरा, त्यसैले सुरुमा त हामी पाउँछ उनीहरू सभाघरमा गइरहन्छन्, उनीहरू चाहिँ परमेश्वरको मन्दिरमा गइरहन्छन्, त्यहाँ प्रार्थना गर्छन्। कस्तो हुन्थ्यो त्यहाँ? अब त्यहाँ चाहिँ हरेक दिनको 2 पटक चाहिँ प्रार्थनाको समय हुन्थ्यो, बिहान अनि बेलुकी। अब हेर्नुहोस् त, यो अथवा साँझ अथवा दिउँसो भनौँ न, यो चाहिँ कति बजे थियो? यहाँ भने त 3 बजे, अनि यो चाहिँ दिउँसोको समय हो। अनि तपाईँले कुनै बेला हेर्नुभयो भने लुकाको 1 अध्यायमा है यस्तै घटना छ। जकरिया पुजारी चाहिँ उसको पालो थियो भित्र, पुजारी चाहिँ भित्र जान्थ्यो मन्दिरकै भित्र, अरू चाहिँ बाहिर परिसरमा बस्थे, अनि उनीहरू चाहिँ बाहिर प्रार्थना गरेर पर्खिन्थे। अनि भित्र पुजारीले चाहिँ त्यो धुपौरो लान्थ्यो, अनि यो चाहिँ पुरानो नियममा दिएको यहुदीहरूले नियम गर्थे, जुन चाहिँ एकदम अर्थपूर्ण थियो, एउटा व्यर्थको रीति पनि थिएन यदि उनीहरूले हृदय साफ उनीहरूले बुझेर गरेको भए। अनि त्यसैले भित्र पुजारी हुँदा, अरू चाहिँ बाहिर छ यहाँ परिसरभित्र मन्दिरभित्र, तर उनीहरू त्यहाँभित्र छिर्दाखेरि चाहिँ यहाँ 2 पदमा हामी पाउँछौँ, ढोकैमा एकजना लङ्गडो माग्ने छ, 3:2 लेखेको छ, अनि आमाकै गर्भदेखि लङ्गडो भएको कुनै एउटा मानिस बोकेर ल्याइँदै थियो जसलाई तिनीहरूले मन्दिरभित्र पस्नेहरूसँग भिख मागोस् भनेर दिनहुँ मन्दिरको सुन्दर भनिने ढोकामा राख्थे। अब यो मान्छे लङ्गडो थियो, हिँड्न सक्दैन थियो, हरेक दिन उसलाई बोकेर चाहिँ त्यहाँ ढोकामै राख्थे, किनभने त्यहाँ थुप्रो मान्छे ओर्दो रहेछ, अनि त्यहाँ चाहिँ उसलाई माग्नको लागि चाहिँ छोडिदिन्थ्यो। अनि उसले चाहिँ आशा गर्थ्यो कसैले मलाई आज केही दिन्छ कि भनेर। अनि उसको उमेर चाहिँ 4 अध्यायको 22 पदमा हेऱ्यो भने चाहिँ 40 वर्षभन्दा बढी थियो भनेको छ है, जहाँ चाहिँ अनि त्यो व्यक्ति चाहिँ जन्मदेखिकै लङ्गडो थियो, गर्भदेखि नै लङ्गडो थियो भनेछ। अनि त्यसपछि उसलाई प्रायः सबै मान्छेले चिनेको हुन्थ्यो, 3 वर्ष भइसक्यो है उसलाई लङ्गडो भएको। अब कति मान्छेहरू चाहिँ लङ्गडो त होइन, गाडीमा एक्सिडेन्ट भएर हुन्छन्, कोही लडेर हुन्छन् होइन रुखबाट खसेर इत्यादि, कोही चाहिँ जन्मले नै हुन्छन्। यो व्यक्ति चाहिँ जन्मले नै लङ्गडो थियो, जसरी यूहन्ना 9 अध्यायमा चाहिँ जन्मैदेखिको कस्तो मान्छे थियो, 9 अध्यायमा चाहिँ अन्धा थियो एकजना मान्छे है। अब यो व्यक्ति दिनहुँ हरेक दिन ढोकामा बसेको छ, कसैले मलाई केही दिन्छ कि, अनि उसले माग्थ्यो है, मलाई दया गर्न सक्छ, केही भन्थ्यो होला उसले, रोक्न खोज्थ्यो कसैलाई, अनि उसलाई दया गरेर केही दियोस् र उसको खाँचो पुरा होस्। कस्तो खाँचो भने उसको शारीरिक खाँचो पुरा होस् भन्ने उसले आशा गर्थ्यो। अब त्यो दिन चाहिँ त्यहाँ को जाँदै थियो? त्यहाँ 3 पदमा लेखेको छ, पत्रुस र यूहन्ना जान लागिरहेको थियो भित्र, अनि यो दुईजनासँग उसले माग्छ, हेर्नुहोस् 3 पद, जसले पत्रुस र यूहन्नालाई मन्दिरभित्र पस्न लागेका देखेर भिख माग्यो। अनि उसको आशा के छ, रोकेर उनीहरू रोकोस् मैले बोलाउँदाखेरि, अनि मलाई के दियोस् अलिकति पैसा, अनि रोक्छन् यूहन्ना र पत्रुस, रोक्न त रोक्छन् 4 पदमा, अनि पत्रुसले यूहन्नासित त्यसमाथि डिस लगाएर हेर्दै भने है, त्यहाँ रोकेछ उनीहरू, अनि कुरा पनि गर्छ, पत्रुसले चाहिँ डिट लगाएर हेर्छ भनेपछि एकदम सिधै त्यो लङ्गडो माग्नेलाई हेर्छ र के भन्छ, हामी माथि हेर भन्छ। अब यो त त्यो माग्नको लागि उत्साहपूर्ण कुरा थियो. भाइ यता हेर्नुहोस् भन्दाखेरि त्यो त माग्ने पनि अलिकति उत्साहित हुन्छ नि, होइन, केही पाउँछ कि जस्तो गर्छ उसले, होइन. अनि उसले पनि हेर्छ दिने भयो दुईजनाले चाहिँ. अनि उसले के आशा गरिरहेछ पाँच पदमा हेर्नुहोस् न, अनि उनीहरूबाट केही कुरा पाउने आशा राख्दै त्यसले उनीहरूप्रति ध्यान दियो. अब के आशा गर्दै थियो होला के त्यो लङ्गडो माग्नेले, मलाई आज चाहिँ यो लङ्गडो अवस्थाबाट मलाई निको पारिन्छ भनेर आशा गर्दै थियो, पटक्कै थिएन. अनि पत्रुस र यूहन्नाले के दिन सक्थ्यो उसलाई, अब पैसा त दिन सक्दैन रहेछ, फेरि रहेन त के अरे पत्रुस र यूहन्नासँग त हेर्नु शपथ. तर पत्रुसले भने चाँदी र सुन त मसँग छैन, त्यो बेलाको पैसा चाहिँ चाँदीले भनी भन्थ्यो अथवा सुनले, उसले भन्छ मसँग पैसा छैन, तर उसले के भन्छ मसँग चाहिँ चङ्गाई गर्ने एउटा दान चाहिँ छ. उसले चाहिँ त्यो लङ्गडोलाई, अब मसँग पैसा छैन, मसँग खानेकुरा छैन है, तर म चाहिँ तिमीलाई त्योभन्दा पनि उत्तम कुरा दिन सक्छु, अनि त्यो चाहिँ म तिमीलाई दिन्छु, यो दान म प्रयोग गर्छु, सुन चाँदी भन्दा पनि राम्रो भनेर उसले चाहिँ भन्छ. कसरी भन्छ भने यहाँ उसको शब्दहरू सुन्नुहोस्, चाँदी र सुन त मसँग छैन, तर मसँग जे छ त्यो म तिमीलाई दिन्छु. अनि उसले भन्छ, नासरतका येशु ख्रिस्टको नाममा उठ र हिँड, उठ र हिँड रे. यो मान्छेले त अब जन्मैदेखि कहिले पनि उठ्न उठाएछ न हिँडाएछ, उसले कहिले पनि नगरेको काम उसलाई गर भन्दैछ. अनि यहाँ सात पदमा पत्रुसले के गर्छ, च्याप्टे समाज उसको दाहिने हात सात पद, अनि त्यसलाई दाहिने हातमा समातेर तिनले त्यसलाई जुरुक्कै उठाए, अनि तुरुन्तै त्यसका पाउ र गोली गाँठाका हड्डीहरूमा बल पस्यो, तुरुन्तै ऊ चाहिँ निको भयो. अनि यो जुन निको भयो यो त प्रभुले गर्नुभयो, प्रभु यीशुले अचम्मको कार्य गर्नुभयो. यहाँ एकचोटि हेर्नुहोस् है, जुन यो कार्य भयो नि यो चाहिँ हाम्रो आत्मिक जीवनमा पनि लागू हुन्छ. पत्रुसले चाहिँ उसले गर्न सक्ने गर्यो, के गर्यो उसले च्यापो समातेर उठाए, तर उसलाई उसको हड्डी र गोलीगाठामा बल त पत्रुसले पसाउन सक्दैन थियो, त्यो चाहिँ परमेश्वरले गर्नुभयो. त्यसैले हामीले गर्नुपर्ने, हामीले गर्नुपर्ने रहेछ, हामीले सुनाउनु पर्छ मान्छेलाई, तर बचाउनु त सक्दैनौँ, बचाउने काम त उहाँले गर्नुपर्छ. पत्रुसले उठायो अनि प्रभुले चाहिँ उसलाई बल दिनुभयो. अनि याद गर्नु, यहाँ यसरी लेखेको छ कि तुरुन्तै ऊ चाहिँ निको भएको छ, बिस्तारै होइन, तत्कालै तत्कालै, यो आश्चर्यकर्म थियो. अनि यहाँ लुका जो चाहिँ उसको पेसा के थियो, हिजो हामीले अध्ययन गरेको थियौँ, ऊ डाक्टर थियो, प्रिय वैद्य. अनि यहाँ चाहिँ बाइबल लेखिँदाखेरि परमेश्वरले मान्छेहरूलाई प्रयोग गरेकोले है, तर परमेश्वरले पवित्र आत्मा पनि प्रयोग गर्नुभएकोले त्यहाँ चाहिँ कुनै त्रुटि छैन, तर मान्छे प्रयोग गर्नुभएको त्यो मान्छेको केही चरित्रहरू पनि अथवा गुणहरू पनि देखा पर्छन् बाइबलमा. जस्तो कि यो लुका एकजना डाक्टर भएकोले उसले चाहिँ केही प्राविधिक शब्दहरू प्रयोग गरेको छ, उसले भन्छ पाव र गोली गाँठा हड्डीहरू, खालि उठ्यो मात्र भन्दैन, ऊ डाक्टर हो, उसले चाहिँ सब बयान गर्दैछ, पाव गोली गाँठा हड्डीहरूमा बल पस्यो. अनि त्यसपछि के भयो आठ पदमा हेर्नुहोस् न, अनि त्यो बुरुक्क उफेर उभियो, पहिला उभिएछ, त्यसपछि के भएछ र हिँड्यो भनेछ, ऊ हिँड्न थालेछ. त्यति मात्र होइन, ऊ हिँड्दै के गर्न थालेछ, अब ऊ त उफ्रिन थाल्छ. प्रकृति भयो, पहिला उठ्छ हिँड्न थाल्छ, अब ऊ त उफ्रदै, अनि ऊ एकदमै परमेश्वरप्रति चाहिँ धन्यवादी छ. यहाँ पढ्छ परमेश्वरको प्रशंसा गर्दै ऊ चाहिँ उनीहरूसितै कहाँ पस्यो, मन्दिरभित्र, जीवनभरि ऊ कहिले पनि पसिदैन होला है. यहाँ ऊ कति सुहाउँदो, ऊ निको भएको छ, अनि तुरुन्त अब परमेश्वरलाई उपासना गर्न सुरु गरेछ. यो आत्मिक जीवनमा पनि यही हुनुपर्ने, उहाँले हामीलाई आत्मामा निको पार्ने बित्तिकै हामी चाहिँ अब उहाँको उपस्थितिमा रहेर उहाँलाई उपासना गर्नुपर्ने हो। यो व्यक्तिभित्र पसेको छ, ऊ चाहिँ एकदमै खुसी छ, प्रभुप्रति धन्यवादी छ, उफ्रिरहेको छ। अब पहिलोचोटि उसको यो शरीरलाई चाहिँ उसको खुट्टाले त धान्न सकेछ, नत्र त होइन कहिले पनि थिएन उसको त्यो धान्न सक्ने शक्ति उसको खुट्टाहरूमा। तुरुन्तै मान्छेहरूले चाहिँ चाल पाउँछन्, यहाँ हेर्नुहोस् त नौपद अनि सबै मानिसहरूले त्यसलाई हिँड्दै र परमेश्वरको प्रशंसा गर्दै गरेको देखे। अब उनीहरूले त उहिले देखा हो त्यो मान्छे त होइन, होइन हो त त्यो भिख माग्ने नै हो। त्यहाँ त अब एकदमै उत्तेजना हुन थाल्छ मानिसहरूको बिचमा, के भयो भन्ने। अनि दश पदमा, अनि मन्दिरको सुन्दर ढोकामा भिखका निम्ति बस्ने चाहिँ त्यही रहेछ भनी तिनीहरूले चिने, अनि त्यसका निम्ति जे भएको थियो त्यसले गर्दा तिनीहरूले अचम्म र ताजुब माने। अब किनभने ऊ त उफ्रिरहेको छ, जहिले पनि भिख मागेर बस्थ्यो तर अब त उफ्रिरहेको छ, हिँडिरहेको छ, प्रशंसा गरिरहेछ। हिजो अथवा होइन हाम्रो कतिजना दाजुभाइ दिदीबहिनीहरू विभिन्न ठाउँबाट आउनुभयो होइन, कोही मोटरसाइकलमा आउनुभयो, कोही गाडीमा आउनुभयो होइन, हामीलाई त्यति ताजुब त लागेन नि, लागेन तर यति त्यहाँ धामनबाट चाहिँ हाम्रो होइन धनियल भाइ चाहिँ यस्तै उठ्दै आयो आउनुभएको भयो, हामीलाई ताजुब लाग्दैन कि है, त्यो त अचम्मै हुन्थ्यो नि है, यो त के भएको त्यस्तै भएको छ यहाँ, त्यो त असम्भव भन्नुहुन्छ हो, असम्भव। अनि यहाँ पनि असम्भव कुरा थियो, तर जुन कुरा मानिसलाई असम्भव छ परमेश्वरमा के छ, सम्भव छ भनेको छ लुका 1:37। परमेश्वरले उद्वेगको काम गर्नुभयो त्यो दिन, अनि यसको असर के थियो, मानिसहरू अचम्भित थिए। एउटै प्रश्न उनीहरूको मनमा खेलिरहेको थियो त्यो भिडका, यो कसरी भयो, यो कसरी भयो। अब यस प्रश्नको जवाब चाहिँ पत्रुसले दिनेवाला थियो। अब सयौं मान्छे त्यहाँ जम्मा भएका छन्, 11 पदमा हेर्नुहोस् त, अनि त्यस निको पारिएको लङ्गडे मानिसले पत्रुस र युहन्नालाई समात्दा, अब त ऊ त तर्सिरहेछ पत्रुस र युहन्नासँग है, सबै मानिसहरू एकदमै अचम्म मान्दै सुलेमानको भनिने दलानमा तिनीहरूका एकसाथ दगुरे। यो मन्दिरको परिसर को एकापट्टि चाहिँ लामो दलान थियो, बरन्डा भने जस्तै होइन, भनेपछि एकातिर चाहिँ बन्द छ अर्कोतिर चाहिँ खुल्ला छ, खम्बा 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 कल्पना गर्नुहोस् होइन। अनि त्यो ठाउँमा चाहिँ विश्वासीहरू भेला हुने गर्थ्यो त्यो बेलामा, किनभने एक्कासी यहाँ बढेको छ हजारौँ संख्यामा, अनि उनीहरूको कुनै मण्डली घर थिएन, उनीहरू त त्यहाँ भेला हुन्थ्यो मन्दिरको यो सुलेमानको दलानमा भेला हुन्थ्यो होइन उनीहरू। अनि कस्तो भने अन्तर्कालीन पुस्तक हो यो, अनि युदीहरू उनीहरू भएकोले विश्वासी भए पनि उनीहरू त्यहीँ जुट्थे, अनि उनीहरूलाई त्यो कुनै पनि अनौठो अथवा यो गर्नु नहुने हो कि झन् जस्तो लाग्दैन थियो त्यहाँ है। अनि जबसम्म युदीहरूले नै सुरुका क्रिस्चियनहरूलाई त्यहाँबाट निगालावास नगरेसम्म उनीहरू त्यहीँ जुटेको थिए, अनि त्यहाँ अब दगुरेर गएको छ सबैजना, अब उनीहरू कराउँदैछन् के भयो के भयो, यता दौडा दौडिरहेछन्, अनि दगुरेर त्यहाँ आउँदाखेरि पत्रुस अब त्यहाँ छ है, कसरी यो निको भयो भनेर बुझ्न चाहिरहेछ। अनि पत्रुसले चाहिँ के भन्छ, त्यो उसले यसो भन्छ, हेर्नुहोस् यरुसलेमका बासिन्दाहरू हो, म चाहिँ गालिलको मछुवा अब चाहिँ ठुलो चङ्गाईकर्ता भएको छु। कसरी उसले भन्छ, उसले कुनै पनि श्रेय लिँदैन है, उसले पुरै परमेश्वरलाई देखाउँछ 3:12 पदमा। अनि यो देखेर पत्रुसले मानिसहरूलाई जवाब दिए, हे इजरायली मानिसहरू हो, तपाईँहरू यस कुरामा किन अचम्म मान्नुहुन्छ, अथवा मानौ हाम्रै शक्ति वा भक्तिले हामीले यस मानिसलाई हिँड्ने बनाएका थियौँ कि, झैँ गरी ढिट लागेर तपाईँहरू किन हामीतिर हेर्नुहुन्छ। पत्रुसले थाहा थियो चाहिँ एउटा यो रबरको पञ्जा जस्तो मात्र हो, अनि पत्रुसलाई थाहा थियो डक्टर चाहिँ म होइन, यो चङ्गाई गर्ने यो लङ्गडोलाई चाहिँ त्यसरी निको पार्ने चाहिँ प्रभु येशु ख्रिस्ट हो, अनि यो चाहिँ उहाँको नाममा गरिएको थियो, याद छ उसले के भनेको थियो, नासरतको येशुको नाममा चाहिँ उठेर हिँडा। अनि त्यसैले हामीले पनि है हामी विश्वासीहरूले चाहिँ मानिसहरूलाई चाहिँ हामी कति महान छौँ, हामी कति जाने छौँ, हामीले कति गरेका छौँ त्यसो भन्न प्रभुको इच्छा होइन। तर हाम्रो मुक्तिदाता चाहिँ कति महान हुनुहुन्छ भनेर उहाँलाई देखाउनु चाहिँ भन्नुपर्छ। अनि जुन बेला तपाईँलाई परीक्षा हुन्छ कुनै कुराको श्रेय लिनलाई अलिकति भए पनि, अनि हाम्रो पापी दिदीले चाहिँ लिन खोज्छ कि मैले सुना पहिला उसलाई मैले गरेर भयो प्रार्थना हो त्यो पहिला भेटेर मलाई थियो नि त अलिकति पनि श्रेय जब लिन खोज्छौँ नि हामीले चाहिँ प्रभुलाई चाहिँ धकालिरहेछौँ। हामीले चाहिँ पत्रुसले जस्तो गरेका छन् हामी चाहिँ म पनि केही नै हो भने जस्तो हुन्छ। अनि यहाँ चाहिँ पत्रुस योभन्दाले पुरै भावना नहेर्नुहोस् भन्नेछ उनीहरू चाहिँ है प्रभु येशु ख्रिस्टले निको पार्नुभएको भन्ने कुरा अब चाहिँ प्रचार गर्न थाल्छ। अब एकछिन विचार गर्नुहोस्, यो मान्छे 40 वर्षदेखि लङ्गडो थियो है, अनि एउटा प्रश्न उठ्छ होइन किन परमेश्वरले उसलाई गर्वदेखि लङ्गडा हुन जन्माउनु भयो, ऊ त मागेर जिउनु पर्यो, सजिलो जीवन अवश्य थिएन, कति कठिनाई थियो होला है उसलाई थाहा छ होइन थाहा थियो। तर परमेश्वरको एउटा एकदमै उदेकको उद्देश्य रहेछ उसको जीवनमा, यदि ऊ लङ्गडो कहिले नभएको भए ऊ कहिले निको पनि हुन सक्दैन थियो होइन त। अनि ऊ यसरी अचम्मसार निको नभएको भए त्यो दिन हजारौंले सुसमाचार पनि सुन्न पाउँदैन थियो। अनि त्यो दिन चाहिँ त्यही लङ्गडो निको भएको कारणले पत्रुसले चाहिँ प्रचार गर्यो र उनीहरूलाई के भन्यो भने परमेश्वर जसले चाहिँ यो व्यक्तिको लङ्गडो अवस्थाबाट उसलाई निको पार्नु भएको छ त्यही परमेश्वरले चाहिँ तपाईँहरूको पाप हटाउन सक्नुहुन्छ। पत्रुसले त त्यो प्रचार गर्दा उसले चाहिँ ल अर्को को लङ्गडो छ यहाँ होइन विषय त्यो होइन है विषय हो तपाईँहरूको पापहरूबाट बचाउन चाहिँ उहाँले आफ्नो सामर्थ्य यहाँ देखाउनु भएको छ। अनि यो कुरा चाहिँ यहाँ 3:19 हेर्नुहोस् त प्रचारमा उसले भन्छ यसकारण तपाईँहरूका पाप मेटिनका लागि पश्चाताप गर्नुहोस् र फर्कनुहोस् तब प्रभुको उपस्थितिबाट शीतल पार्ने समयहरू आउनेछन्। 26 नै हेर्नुहोस् त उसको प्रचारको अन्ततिर 3:26 परमेश्वरले आफ्ना पुत्र येशूलाई बौराएर उठाउनु भएपछि तपाईँहरू हरेकलाई उसका अधर्महरूबाट फर्काएर पापको कुरा गर्दैछु उसले फेरि उसका केबाट रे अधर्महरूबाट फर्काएर तपाईँहरूलाई के दिनका निम्ति आशिष दिनका निम्ति उहाँलाई पहिले तपाईँहरूमा पठाउनु भयो। अनि यो आश्चर्य कर्म भएकोले सँगै हुने काम भएकोले सुसमाचार धेरैले सुन्नु पाए अनि विश्वास गर्नेहरूले चाहिँ त्योभन्दा ठुलो सँगै पाए होइन त्यो खुट्टा निको हुँदा त्योभन्दा ठुलो सँगै के भए उनीहरू पापहरूबाट निको भए। अनि उनीहरूले अनन्त जीवन पाए। त्यसैले तपाईँलाई प्रश्न आज जो जति हुनुहुन्छ के तपाईँ परमेश्वरद्वारा यहाँभित्र निको पारिनु भए आनन्द जीवन पाउनु भए सोच्नुहोस् त पापहरूको क्षमा पाउनु भए परमेश्वरले चाहिँ एकदम थप्न थाल्नुभयो मण्डलीमा हेर्नुहोस् त 4:4 थप्दै हुनुहुन्थ्यो अझ पनि थप्दै जानुभयो 4:4 तापनि वचन सुन्नेहरूमध्ये धेरैले विश्वास गरे त्यो दिन अनि पुरुषहरूको संख्या कति हजार जति भयो अरे 5,000 ओहो पेन्टेकोस्टको दिनमा त कति हजार जति थपिया थिए 3,000 अब त्यहाँ 5,000 थपिएको छ। परमेश्वरले जे भन्नुभएको थियो म आफ्नो मण्डली बनाउनेछु यो काम अगाडि बढाउँदै हुनुहुन्थ्यो। अनि प्रश्न के आज पनि परमेश्वरले यही गरिरहनु भएको छैन र आज पनि उहाँले थप्दै हुनुहुन्न र हुनुहुन्छ म र तपाईँ यसको प्रमाण हो। यसो सोच्नु त 20-30 वर्ष अगाडि कहाँ थियौँ कहाँ थियौँ हामी अन्धकारमा थियौँ अनि गत वर्षहरूदेखि हामीलाई चाहिँ एक एक गरेर चाहिँ हामीलाई म आफ्नो मण्डली बनाउनेछु भन्ने उहाँको उहाँ स्वयं उहाँ जग हुनुहुन्छ उहाँमाथि हामीलाई जीवित पत्थरहरूको रूपमा राख्नु भएको छ यहाँ बास गर्ने चाहिँ भित्र बास गर्ने चाहिँ परमेश्वर हो। अब त्यो दिन पत्रुसको प्रचार सुन्नेहरू मध्ये त धेरैजना त को थिए? धेरैजना त ती व्यक्तिहरू नै थिए जसले प्रभु येशु ख्रीष्टलाई केही समय अगाडि मात्र क्रुसमा टाँगेका थिए, होइन त? यहाँ पढ्छौँ, यहाँ पत्रुसले भन्छ, हो तिमीहरूले गरेको, प्रभु येशुलाई क्रुसमा टाँगेको, तीन अध्यायको तेह्र पदमा, तिनको तेह्रमा प्रचार गर्दैछ हामीलाई, किन हेर्नु तेह्र पद, अब्राहम इसहाक र याकुबका परमेश्वरले, हाम्रा पिता पुर्खाहरूका परमेश्वरले आफ्नो पुत्र येशुको महिमा गर्नुभएको छ। यो भनेको उहाँलाई स्वर्गमा उचालेर आफ्नो दाहिने हातमा राख्नु भएको छ भनेको। अनि अब उसले चाहिँ यसको प्रमाण यही हो, नत्र भने कहाँबाट निको हुन्थ्यो लङ्गडो मान्छे भन्दैछ, महिमा गर्नुभएको छ जसलाई तपाईँहरूले चाहिँ के गर्नुभयो। अब उसले चारवटा कुरा भन्न थाल्छ। पहिलो, जसलाई तपाईँहरूले सुम्पिदिनु भयो, यसको मतलब चाहिँ यहुदीहरूले चाहिँ प्रभु येशूलाई अन्य जातिहरूको हातमा सुम्पिदिएको, क्रुसमा मारिनलाई यहुदीहरूले मार्न अधिकार थिएन, क्रुसमा टाँग्नलाई, जसलाई तपाईँहरूले सुम्पिदिनु भयो अन्य जातिहरूको हातमा। दोस्रो कुरा, र पिलातसले छोडिदिने निश्चय गरेका बेलामा तपाईँहरूले उनकै सामु उहाँलाई इन्कार गर्नुभयो। अब रोमी हाकिम पिलातुसले त भन्छ, येशूमा म कुनै दोष देख्दिन, तर ती यहुदीहरूले के भने, क्रुसमा टाँग्नुहोस्, उसलाई क्रुसमा टाँग्नै पर्छ। अनि पिलातुसले भन्छ, यो तिमीहरूको राजा होइन? यहुदीहरूले भन्छ, सिजर बाहेक हाम्रो कुनै पनि राजा छैन, रोमी राजा नै हाम्रो राजा भनेर उनीहरू चाहिँ चिच्याउँछन्। अनि त्यसपछि पिलातुसले प्रयास गर्छ प्रभु येशूलाई छोडिदिनलाई, तर के गर्छ, चौध पद हेर्नुहोस्, तर तपाईँहरूले पवित्र र धर्मी जनलाई, यहाँ चाहिँ प्रभु येशूलाई बयान गरेको, उहाँ पवित्र र धर्मी, पापै थिएन प्रभु येशूमा, उहाँलाई चाहिँ इन्कार गर्नुभयो, अनि दियोस् भने आफ्ना निम्ति एउटा ज्यानमारा माग्नुभयो। त्यो ज्यानमाराको नाम के थियो हजुर? बरब्बा। किनभने पिलातुसले रोज्न दिएको थियो नि, कसलाई क्रुसमा टाङ्गु र कसलाई छोडिदिउँ, उनीहरूले भन्छ बरु त्यो ज्यानमारालाई चाहिँ छोडिदिनुहोस्, येशूलाई चाहिँ क्रुसमा टाँगिदिनुहोस्। अनि अब पत्रुसले चाहिँ सिधै भन्दैछ, तपाईँले यस्तै गर्नुभएको हो, र चार पदमा पन्ध्र पदमा चौथो कुरा, र जीवनका कर्तालाई मार्नुभयो। पत्रुस कस्तो साहसी हो है, त्यहाँ भिडको सामु तपाईँहरूले हो मारेको प्रभु येशूलाई भन्दैछ है। तर यो चाखलाग्दो छ, पत्रुसले जुन भन्दैछ नि, जीवनको कर्तालाई मार्नुभयो। अनि एउटा भजन त्यति गाउँदैन यहाँ, तर एकजनाले भजन यसरी लेखेको छ, रहस्य छ अमर त्यहाँ मरे, कसले बुझ्ने यो उदेकको उपाय, अनाथ मानवको निम्ति आफैलाई रित्याई बगाए रगत अनमोल, उदेकको प्रेम कसरी हो तपाईँ परमेश्वर क्रुसमा मर्नुभयो। जीवनको कर्तालाई मार्नुभयो, अब जीवन नै दिने आनन्द परमेश्वरलाई कसरी मान्नु, यो रहस्य कसरी पुरा भयो भने उहाँ चाहिँ मानिस बन्नु भएर मर्न सक्नु भयो हामीलाई बचाउनु भयो। पत्रुसले एकदम स्पष्टै प्रचार गर्दैछ सुसमाचारको पहिलो भाग थियो है। अनि त्यसपछि उसले के भन्छ, तर उहाँ आज जीवित हुनुहुन्छ भन्छ है। यो चाहिँ पन्ध्र पदको दोस्रो भागमा, जीवनको कर्तालाई मार्नु भयो जसलाई परमेश्वरले मरेकाहरूबाट बौराएर उठाउनु भयो। तपाईँहरू जसले चिन्ह लगाउनु भएको छ नि, बौरी उठायो भने यहाँ चिन्ह लगाउनु भएको है, बौराएर उठाउनु भयो। जुन कुराका साक्षीहरू हामी हौ, हामीले देखेका छौँ उहाँ बौरी उठ्नु भएपछि, हाम्रै आँखाले देखेका छौँ भनेर भन्छन्। त्यसैले उनीहरूले भन्छन्, जसलाई तपाईँहरूले मार्नु भयो उहाँ चाहिँ आज जीवित हुनुहुन्छ। अनि सोह्र पद है, यसको प्रमाण, तपाईँहरूकै आँखाको सामु यो लङ्गडो आज निको भएको छ। सोह्र पद, अनि उहाँकै नामले, उहाँको नाममाथि राखेको विश्वासद्वारा तपाईँहरूले देख्नु भएको र चिन्नु भएको यी मानिसलाई बलियो बनायो, अनि उहाँद्वाराकै विश्वासले यिनलाई तपाईँहरू सबैजनाको सामु यो सिद्ध स्वस्थ दिएको छ। अनि पत्रुसले भन्छ, परमेश्वरले चाहिँ यो किन गर्नुभयो भने, तपाईँहरूलाई चाहिँ आशिष दिन चाहनुहुन्छ, तपाईँहरूलाई चाहिँ क्षमा दिन चाहनुहुन्छ। जुन चाहिँ 19 पदमा फेरि हेर्नुहोस् है, यस कारण, अब उसको प्रचारको मुख्य भागमा आउँदैछ, उनीहरूलाई आज्ञा दिनेछ, यस कारण तपाईँहरूका पाप मेटिनका लागि पश्चाताप गर्नुहोस्। अब याद गर्नुहोस् है, बत्तिसमा दिने यूहन्नाले छ नि, यो सुसमाचारीय पुस्तकहरूमा पढ्दाखेरि सुरुमै प्रचार के थियो, प्रभु येशू क्रुसमा मर्नु भएको थिएन, तर उसको प्रचार के थियो, पश्चाताप गर, किनकि के नजिकै आएको छ, स्वर्गको राज्य नजिकै आएको छ, किनभने प्रभु येशू जो राजा होइन स्वर्गबाट आउनु भएको छ नि, उहाँले अगाडि नै हुनुहुन्थ्यो, पश्चाताप गर। तर इजरायलले पश्चाताप गर्यो, गरेन, क्रुसमा टाँगियो। अब परमेश्वरले फेरि मौका दिनुहुन्छ, तिमीहरूले मार्यो तर पश्चाताप गर र तपाईँहरूले चाहिँ क्षमा पाउनुहुनेछ। त्यो मात्र होइन, यो परमेश्वरकै राज्य तब चाहिँ आउनेछ, यो यहीँ लेखेको छ 19 पदमा हेर्नुहोस् न, यसकारण तपाईँहरूको पाप मेटिनका लागि पश्चाताप गर्नुहोस् र फर्कनुहोस्, र त्यो गर्यो भने के हुन्छ, प्रभुको उपस्थितिबाट शीतल पार्ने समयहरू आउनेछ। के भनेको, यो चाहिँ परमेश्वरको राज्य यो पृथ्वीमा आउनेछ भनेको। पुरानो नियम भविष्यवक्ताले उहिलेदेखि यो भविष्यवाणीहरू गरेको थियो, यदि यो स्पष्ट भएन भने अझ 20 पद पनि हेर्नुहोस् है, अनि उहाँले येशू ख्रीष्टलाई जो तपाईँहरू कहाँ पहिले प्रचारिनु भएको छ पठाउनु हुनेछ। यो दोस्रो परिणाम हो, यदि इजरायलले क्रुसमा प्रभु येशूलाई टाँगेको भए तापनि यदि पश्चाताप गर्यो भने एक चाहिँ परमेश्वरको एक चाहिँ उनीहरूले पाप क्षमा पाउनेछन् है, दोस्रो चाहिँ प्रभु येशू ख्रीष्ट नै आउनुहुनेछ फेरि दोस्रो चोटि र राज्य स्थापना गर्नुहुनेछ। यहीँ लेख्छ, अनि उहाँले येशू ख्रीष्टलाई जो तपाईँहरू कहाँ पहिले प्रचारिनु भएको छ के गर्नुहुनेछ, पठाउनुहुनेछ, दोस्रो आगमनको कुरा गरेको। त्यसै इजरायलले पश्चाताप गर्यो भने दोस्रो आगमन हुन सक्थ्यो, तर हामीलाई थाहा छ गरेनन्, 2000 वर्ष भइसक्यो, अझ पनि गरेका छैनन्, तर गर्ने दिन चाहिँ आउँदैछ, एक दिन इजरायलले पश्चाताप गर्नेछ भनेछ। अनि त्यो हुनलाई चाहिँ 7 वर्ष चाहिँ उनीहरूलाई परमेश्वरले ठुलै छडी लगाउनु पर्ने हुन्छ, त्यसलाई चाहिँ सङ्कष्ट काल भनेको छ, प्रकाशको पुस्तकमा बयान गरेको छ त्यो। अनि उनीहरू चाहिँ विलाप गरेर प्रभु प्रति तर्फ फर्कनेछन् र 21 पदमा लेखेको छ, उहाँ आएर के गर्नुहुनेछ है, अनि अहिले चाहिँ उहाँ कहाँ हुनुहुन्छ, उहाँ नाजलसम्म 21 पद, जसलाई भनेको प्रभु येशूलाई स्वर्गले सबै कुराहरूको पुनस्थापनाका समयहरू नआउन्जेल ग्रहण गर्नु पर्दछ। त्यसैले यो स्वर्ग ग्रहणको कुरा गरे, प्रभु येशूलाई चाहिँ माथि ग्रहण किन गरेको छ भने तपाईँहरूले पश्चाताप गर्न बाँकी छ, अनि उहाँलाई चाहिँ कहिलेसम्म त्यहाँ स्वर्गमा बस्नुहुनेछ भने जबसम्म उहाँको यो दोस्रो आगमनको समय आउँदैन, अनि उहाँ आउने चाहिँ इजरायलले पश्चाताप गरेपछि हो, अनि त्योभन्दा अगाडि चाहिँ मण्डललाई लिन आउनुहुन्छ। त्यसैले हामीलाई चाहिँ कुनै पनि घडी कुनै पनि शर्त पुरा हुनु पर्दैन, कुनै पनि घटना पुरा हुनु पर्दैन, त्यो चाहिँ महत्त्वपूर्ण छ है। अहिले हामी चाहिँ घटनाहरू हेर्दैनौँ वास्तवमा, ए यो घटना भएकोले चाहिँ अब आउने होला, होइन, प्रभु येशू आउनलाई कुनै पनि घटना हुनु पर्दैन। जति पनि जुन चिन्हहरू भनेको छ नि त्यो त दोस्रो आगमनको चिन्हहरू, जुन चाहिँ म ती 24 इत्यादिहरू पढिन्छ है। त्यसैले पत्रुसले जुन प्रचार गर्छ नि यो त अचम्मको छ, यसरी सोच्नुहोस् त, जुन व्यक्तिहरूले प्रभु येशूलाई क्रुसमा टाँगे थिए उनीहरू कहाँ नै पहिला परमेश्वरले चाहिँ पाप क्षमाको सन्देश पठाउनुहुन्छ। अब परमेश्वर हामीभन्दा फरक हुनुहुन्छ होइन, यदि हामी परमेश्वरको ठाउँमा भएको भए होइन सायद हामीले चाहिँ अब यिनीहरूलाई कहिले नष्ट गर्ने, यिनीहरूलाई होइन, यिनीहरूलाई जब दण्ड दिनु पर्यो है, यो क्रुसमा टाँग्नेहरूलाई चाहिँ म ठिक पार्नु पर्यो भन्ने सोचाइ आउँथ्यो होला, तर परमेश्वरले त उनीहरूलाई क्षमा दिनलाई, पश्चाताप गर्नलाई, उनीहरूलाई आशिष दिनलाई पो यो प्रचार पठाउनुहुन्छ, यो निको पार्नुहुन्छ, यो सब घटना गरिरहनु भएको छ। किन, पहिलो तिमीहरू 2 हेर्नुहोस् त, पहिलो तिमीहरू 2:4 यहाँ पढ्छौ, सबै मानिसहरूले मुक्ति पाउन् र सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ, कहिले नबिर्सिन्, परमेश्वरले त एकदम चाहनुहुन्छ। कतिचोटि विश्वासीहरूले पनि यो भनिरहेको सुन्छ कि, खै अब परमेश्वर इच्छा छ कि छैन होइन उसले मुक्ति पाउनलाई, किन नआउनु, यहीँ लेखेको छ परमेश्वर इच्छा गर्नुहुन्छ मुक्ति पाओस् भनेर, त्यो व्यक्तिले चाहिँ इच्छा नगर्न सक्छ, परमेश्वरले चाहिँ हामीले बताएको चाहन्छ। अब के हुनेछ, पत्रुस र युहन्नाले त्यहाँ कुरा गर्दैछन् मानिसहरूलाई, अनि त्यो बोल्दा बोल्दै त्यो भिडलाई प्रचार गर्दा गर्दै को आइपुग्छन्, चार अध्यायको एक पदमा हेरौँ त, अब चारको एक, अनि उनीहरूले मानिसहरूसित बोल्दा बोल्दै गर्दा को को आएछन्, पुजारीहरू, मन्दिरका कप्तान र सदुकीहरू उनीहरू आइपुग्छन्। यो पुजारीहरू भनेको चाहिँ अब कस्तो थियो भने इजरायलमा हारुनका सन्तानहरू पुजारी हुनु पाउँथ्यो, अनि उनीहरू अब कालान्तरमा त थुप्रै सङ्ख्यामा भएका थिए, अनि उनीहरूलाई चाहिँ 24 समूहमा विभाजन गरिएको थियो, अनि गोला प्रथाले चाहिँ 24 मध्ये कुन चाहिँ समूहको पालो आउँछ त्यो पालो पर्थ्यो, जसरी लुका एकमा जक्रियाको पालो परेछ होइन उसको समूहको, अनि एक हप्तासम्म चाहिँ उनीहरूले चाहिँ मन्दिरमा सेवा गर्थे, त्यो धूप बाल्ने काम गर्थे उनीहरूले, अनि त्यही मध्ये जो त्यो हप्ताको लागि थियो त्यही मध्येका केही व्यक्तिहरू नि पुजारीहरू भनेको, उनीहरू विभिन्न ठाउँबाट आएका थिए इजरायलमा। अनि अर्को चाहिँ मन्दिरको कप्तान भने चाहिँ को हो, यो चाहिँ लेबीहरूबाट हुन्थ्यो, अनि कस्तो थियो भने रोमी सरकारले यहुदीहरूलाई उनीहरूको मन्दिरको परिसरमा चाहिँ हुलदङ्गा इत्यादि निर्धारण के अरे नियन्त्रण गर्न के त्यो आवश्यक पर्थ्यो कि, जस्तो कि पेन्टेकोस्टमा त लामो मान्छे हुन्थ्यो त्यहाँ सहरमा, अनि एकदमै शान्त वातावरण कायम गर्नलाई चाहिँ यहुदीहरूकै आफ्नै पुलिसहरू राख्न दिएको, बाहिरको लागि चाहिँ होइन, त्यहाँ त रोमीहरू हिँडिरहन्थ्यो तर भित्र, अनि उनीहरू चाहिँ को मुख्य व्यक्तिलाई चाहिँ मन्दिरको कप्तान भनेको, अनि त्यो परिसरमा चाहिँ अधिकारको हिसाबले महापुजारी पछि नम्बर दुई चाहिँ यही व्यक्ति हुन्थ्यो, एकदमै शक्तिशाली व्यक्ति मन्दिरको कप्तान। तेस्रोमा छ सदुकीहरू, को हुन् यिनीहरू, यिनीहरू चाहिँ यहुदीहरू चाहिँ विभिन्न गुटमा विभाजित थिए, फरिसी, सदुकी, हेरोदी इत्यादि, अनि यो सदुकीहरू चाहिँ बौरी उठाइमा चाहिँ विश्वास गर्दैन थिए, स्वर्गदूत विश्वास गर्दैन थिए, उनीहरू चाहिँ अलिक भौतिकवादी टाइप, तर उनीहरू नै एकदमै प्रभावशाली व्यक्तिहरू थिए, किनभने महापुजारी र महापुजारीको परिवार पनि यही सदुकी समूहमा पर्थ्यो। अनि यहाँ के पाउँछ भने अरू धार्मिक समूह चाहिँ यहाँ छैन, तर यो सदुकीहरूको समूह चाहिँ छ, अनि उनीहरू आएर चाहिँ के गर्छ हेर्नुहोस् है, अनि पत्रुस र योहन्ना बोल्दैछ, यी व्यक्तिहरू आउँछन् अनि उनीहरू एकदम खुसी छन् है, भावले खुसीको खबर प्रचार भइरहेको रहेछ यहाँ त, धन्यवाद उस प्रभुलाई भन्न थाल्यो, कहाँ भन्नु, उनीहरू त खुसीको खबरमा त एकदमै विचलित पो भएको छ है, साह्रै विचलित एकदमै रिसाइरहेछ उनीहरू भएर उनीहरूमाथि आइलागे। अब किनभने 81 कुनै पनि यहाँ सूचना बिना त्यत्रो मान्छे के भेला भयो यहाँ है, अनि उनीहरू चाहिँ आइलाग्छन् दुई पद, किनभने उनीहरूले मानिसहरूलाई शिक्षा दिए, यो योहन्ना र पत्रुसले सिकाइरहेको थिए, अनि को यो सिकाउने व्यक्तिहरू, न रब्बी हो न कुनै होइन तालिम पाएको व्यक्ति हो, यो को यो व्यक्ति होइन अपरिचित व्यक्ति जस्तो लाग्छ उनीहरूलाई, र येशूमा मरेकाहरू बाटोको बौरी उठाई प्रचार गरे। अब देख्नु भयो यो त पटक्कै मन परेन, सदुकीहरूलाई चाहिँ बौरी उठाई उनीहरू विश्वास गर्दैन थिए, त्यसैले पनि बुझ्छौँ कि होइन फरिसी र अरू समूहहरूले भन्दा पनि सबभन्दा पहिलो क्रिस्चियनहरूको विरोध गर्ने यहुदी समूह चाहिँ सदुकीहरू थियो। अनि यो पनि याद राख्नु कि अब यो जुन चङ्गाई भएको घटना छ नि, डाक्टर लुकाले किन यहाँ लेख्दैछ है, चङ्गाई त थुप्रो आश्चर्य कर्महरू भएको थियो, एक्चुअली यहाँ दुई अध्याय हेर्नुहोस् त, आश्चर्य कर्महरू त भइ नै रहेको थियो त्योभन्दा अगाडि पनि, दुई अध्यायको दुई अध्यायको 42 पदमा हेर्नुहोस् त, यो पेन्टिकोसको दिनको लगत्तै पछिको कुराहरू बताउँदैछ, 43 पद, 2:43, अनि हरेक मानिसलाई डर भयो अनि प्रेरितहरूद्वारा अनेकौं अचम्मका काम र चिन्हहरू गरिए। तर लुकाले त्यति डिटेलमा जाँदैन थियो, तर यो एउटा लङ्गडो निको भएको घटना चाहिँ एकदमै पुरै अध्याय 3 बताएर अब 4 अध्यायमा पनि जाँदैछ, किन, किनभने जति पनि आश्चर्य कर्म र यी भइरहेको थियो पहिला र सँगैहरू, त्यसबाट चाहिँ कहिले पनि यहुदी अगुवाहरूसँग चाहिँ त्यहाँ टक्कर चाहिँ परेको थिएन क्रिस्चियनहरूको, यो चाहिँ पहिलोचोटि हो, अनि त्यसैले यहाँ उल्लेख छ, यो घटनाले चाहिँ अब मण्डली को विरुद्ध में काम कारवाई शुरू होना थाली रहता है भर्खर पैलोचोटी में यहाँ उल्लेख अढ़ चार अध्याय में के कर तीन पद तिनीहरूले उनीहरूमाथि हात हाले र भोलिपल्टसम्म थुनामा राखे किनभने साँझ परिसकेको थियो। कस्तो थियो भने यहुदीहरूको एउटा नियम थियो कि अँध्यारोमा चाहिँ कसैलाई इन्साफ गर्न पाइँदैन। हुन त त्यही नियम उनीहरूले काटे, प्रभु येशूले त रातारात एकदमै अन्यायपूर्ण न्याय फैसलाहरू गरेको हुन्, तर यहाँ चाहिँ जेलमा राखौँ अब हाम्रो नियम त पुरा गर्नु पर्यो भनेर उनीहरूलाई साँझ परिसकेकोले थुनामा राखे। अनि त्यसैले यो विचार गर्नुहोस् न, प्राय जसो कुनै मान्छे जेलमा गयो भने उसले त केही न केही नराम्रो काम गरिरहेछ होइन। तपाईँ पहिला काम गर्नुभयो होइन, त्यो पेसामा होइन, नराम्रो काम खराब गर्ने मान्छेहरू त तन्नै हुन्थ्यो होइन त्यहाँ कोही, तर यहाँ त मार्ने काम त गरेको छैन, कसैलाई चोटपटक पनि लागेको छैन, उल्टो निको पारेछ है, तर उनलाई चाहिँ जेलमा राखेको छ फेरि होइन। त्यसैले यो चाहिँ अन्यायपूर्ण काम थियो, यो गिरफ्तार चाहिँ एकदम अन्यायपूर्ण थियो। प्रभु येशूलाई पनि त्यही गरेको थियो, उहाँले केही खराबी गर्नुभएको थिएन, तर यही अगुवा यही गुरु समूहले हो प्रभु येशू पवित्र र धर्मी जनलाई गिरफ्तार गरेको। अनि यहाँ चार अध्यायको सात पदमा अब भोलिपल्ट यहाँ जाँचबुझ गर्छन्, चार अध्यायको सात पदमा हेर्नुहोस् त, अनि उनीहरूलाई बीचमा उभ्याएर, कसको बीचमा भने यहाँ पाँच छ पद पढ्यो भने यिनीहरू त यहाँ एकचोटि पढौँ है पाँच पद, अनि भोलिपल्ट यस्तो भयो तिनीहरूका शासकहरू, यो भनेको चाहिँ अरू ठाउँमा चाहिँ मुख्य पुजारीहरू भनेर चाहिँ उनीहरूलाई चाहिँ भनेको चाहिँ त्यही चौबिसवटा समूहमा बाँडिएका जुन पुजारीहरू छन् त्यसमध्येकाबाट आयो है। बुढा प्रधानहरू यिनीहरू भनेको त इजरायलको त्यो कुलहरूको के अरे अगुवाहरू अथवा के भन्ने मुखियाहरू भने जस्तो है, बाह्र तेह्र कुल थिएन उनीहरूको, बुढा प्रधानहरू शास्त्रीहरू, यो चाहिँ को यिनीहरू चाहिँ पुरा नियम व्यवस्था लाई अर्थ लगाउनेहरू, अनि यिनीहरू मध्ये चाहिँ फरिसीहरू पर्थे, अब बल्ल यहाँ फरिसीहरू आएछ, अनि मुख्य महापुजारी हन्नास, कायफा, युन्ना, अलेक्जान्डर, महापुजारीका आफन्तहरू जति थिए जम्मै यरुसलेम हेला भए। अनि यसबाट के बुझिन्छ भने यो समूहलाई विशेष नाम छ कि यिनीहरूलाई सन्हेद्रिन भनिन्छ है, सन्हेद्रिनमा चाहिँ सत्तरीजनाको सदस्यता हुन्थ्यो, अनि एकजना महापुजारी गनेर चाहिँ एकहत्तर हुन्थ्यो है उनीहरूको होइन उ गर्नलाई। अनि यो सन्हेद्रिन भने के हो, यो सन्हेद्रिन चाहिँ यहुदीहरूको सबैभन्दा उच्च शासक वर्ग हो न्याय फैसला इत्यादि गर्ने। अनि सात पदमा अब सन्हेद्रिनले नै हो प्रभु येशूलाई चाहिँ गिरफ्तार गर्ने, क्रुसमा टाँग्नलाई निर्णय गर्ने इत्यादि है, इजरायलकै मुख्य प्रतिनिधिहरू। सात पद, अनि उनीहरूका बीचमा उभ्याएर तिनीहरूले सोधे, तिमीहरूले कुन चाहिँ सामर्थ्यमा अथवा कुन चाहिँ नाममा यो गरेका हो है। अब एक हिसाबले यसरी जाँचबुझ गर्न उनीहरूको अधिकारमा पर्थ्यो वास्तवमा, किनभने एकचोटि व्यवस्थाको पुस्तक मानिस त तेह्र अध्यायमा इजरायलमा के नियम दिएको थियो भने यदि कुनै मान्छेले चाहिँ आश्चर्य कर्म गर्यो भने अथवा भविष्यवाणी अगमबाणी गर्न खोज्यो भने चाहिँ उसले जाँच्नु पर्थ्यो, यो 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 गरेर चाहिँ हामीलाई होइन झुटो देवताहरूतिर लान खोजिहाल्छ यसले भनेर। हेर्नुहोस् त व्यवस्था तेह्रको एकदेखि, तिमीहरूको बीचमा कोही अगमवक्ता वा कोही स्वप्नदर्शी चमत्कारी चिन्ह वा आश्चर्य कर्म देखाउन तत्पर हुन्छ र त्यसले भनेको चिन्ह वा चमत्कार घटेपछि है आश्चर्य कर्म भएपछि तिमीले नचिनेका अन्य देवताहरूको पछि लागौ र तिनीहरूको पूजा गरौँ भनी त्यसले भन्यो भने तिमीहरूले त्यस अगमवक्ता वा स्वप्नदर्शीको कुरा नसुन्नु, त्यो त तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदय र प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनी उहाँले तिमीहरूको जाँच गर्नुभएको हो इत्यादि है। त्यसैले उनीहरूको अधिकारभित्र थियो यसरी जाँचबुझ गर्न चाहिँ, त्यतिसम्म भन्न सकिन्छ। अब पत्रुसको जवाब सुन्नुहोस् है, आठ पद, तब पत्रुसले तिनीहरूलाई भने, तर मैले तिनवटा शब्द चाहिँ छुटाएँ, के शब्द हो, हजुर प्रेरित चारको आठमा छौँ हामी है, प्रेरित चारको आठमा फेरि हेर्नुहोस् त, एकदम महत्वपूर्ण छ। तब पत्रुसले अब जवाफ दिन लाग्छ नि, तर जवाफ दिँदाखेरि चाहिँ ऊ चाहिँ कसको नियन्त्रणमा छ भने पवित्र आत्माको नियन्त्रण, पवित्र आत्माले भरिनु भनेको चाहिँ पवित्र आत्माको नियन्त्रणमा हुन। अनि पत्रुसले अब मुख खोल्न लागिरहेछ तर ऊ चाहिँ पवित्र आत्माको नियन्त्रणमा यो गर्दैछ है। तब पत्रुसले पवित्र आत्माले भरिएर तिनीहरूलाई भने, अनि कस्तो भने पवित्र आत्माले भरिनलाई चाहिँ हामीले चाहिँ कुनै स्विच दबाएर हुने होइन, ठ्याक्क दबाइने सदा आउने होइन, हामी चाहिँ उहाँको शर्त पुरा गर्नुपर्छ, उहाँको अधीनमा बस्नुपर्छ, उहाँको वचनमा भरोसा गर्नुपर्छ, केवल उहाँलाई हेर्नुपर्छ। अनि कुनै पनि प्रभु र हाम्रो बीच कुनै पनि अवरोध हामीले चाहिँ हामीले चाहिँ राख्नु हुँदैन, उहाँले त राख्नुहुन्न। अनि त्यति गऱ्यो भने उहाँले हामीलाई भर्नुहुन्छ, यति कुनै चटक होइन, कुनै कोही कोहीलाई मात्र होइन, यो सबै विश्वासीको लागि हो। अनि जुन बेला आवश्यक छ नि उहाँले गर्नुहुन्छ त्यो है। यो शब्द हामी हेर्दै जानु, तब पत्रुसले पवित्र आत्माले भरिएर अब पुरै नियन्त्रणमा छ पवित्र आत्माको, उसले भन्न थाल्छ, हे जनताका शासकहरू र इजरायलका बुढा प्रधानहरू हो, यस दुर्बल मानिसका निम्ति जुन भलाइको काम गरियो त्यस सम्बन्धमा यो कसद्वारा निको पारियो भनी हामी आज जाँचिएका छौँ भने, यो कुरा तपाईँहरू सबैलाई र इजरायलका सबै जनतालाई थाहा होस्, नासरतका येशु ख्रिस्टको नामद्वारा जसलाई तपाईँहरूले क्रुसमा टाल्नुभयो, जसलाई परमेश्वरले मरेकाहरूबाट पौराएर उठाउनु भयो, उहाँद्वारा नै यो मानिस यहाँ तपाईँहरूको सामु निको भएर उभिन्छ। यहाँ चाहिँ भनेको येशु चाहिँ त्यही ढुङ्गा हुनुहुन्छ जो तपाईँ डकर्मीहरूद्वारा रद्द गरिने भएको थियो, त्यो अगुवाहरूले इजरायललाई आत्मिक रूपमा निर्माण गर्नुपर्ने, तर ती डकर्मीहरू त चाहिने ढुङ्गा नै फालिदिए उनीहरूले प्रभु येशूलाई, जो कुनाको शिर हुनुभएको छ भनेको चाहिँ उहाँको बौरी उठाए र स्वर्गमा उहाँ उचालिनु भएको कुरा, न त अब यो पद सुन्नुहोस् त पत्रुसले बताउँछ, न त अरू कसैमा मुक्ति छ, उसले भन्दैछ अरू कुनै परमेश्वर अरू कुनै होइन, यो हाम्रै परमेश्वर हो इजरायलले मानेको, न त अरू कसैमा मुक्ति छ किनभने स्वर्गमा नि मानिसहरूको बीचमा अरू कुनै नाम दिएको छैन जसद्वारा हामीले मुक्ति पाउनु पर्दछ। पत्रुसको कस्तो साहस है, हामीलाई सामान्यतः हाम्रो शत्रुको अगाडि बोल्न साहस हुँदैन, हामी मानव रूपले हेऱ्यौँ होइन, शत्रु आउँदैछ भने त कहाँ त्यहाँ जाने, बरु अर्कै बाटो जाने होइन, भेट्नु पनि नपरोस् होइन, अनि के के कुरा निकाल्छ होला त्यसले, अनि फेरि के विवाद मात्र हुन्छ होला हामीलाई, अनि यहाँ त उभ्याएको छ उसलाई, अनि उसले त सिधै उनीहरूको पाप देखाउन उपछि पर्दैन वास्तविक कुरा, अनि उसले सुसमाचार पनि बताउँदैछ मरेकाहरूबाट बौरी उठ्नु भएको छ भन्ने कुरा, अनि उसले चाहिँ मुक्ति पाइन्छ यहाँ भनेर पनि बताउँछ, खालि उनीहरूलाई चाहिँ दोषी कुरा मात्र गरेर चाहिँ उहाँमा मुक्ति छ भन्ने बताउँदैछ। अब पत्रुसले चाहिँ जब जवाफ दिनु पर्यो कसरी गरेको हो भन्दाखेरि फेरि पन्जा होइन, उसले चाहिँ आफूलाई देखाएन, अलिकति पनि छैन आफ्नो कुरा, उसले भन्छ चङ्गाई गर्ने महान डाक्टर चाहिँ येशु ख्रीष्ट, अनि उहाँ मात्रै हो मुक्ति दिन सक्ने। अनि त्यसपछि उनीहरू हेरिरहेछन् यो दुईजनालाई, कहाँ कहाँ हुने मान्छेहरू को हुन् यिनीहरू, यहाँलेर हेर्छ, अनि एउटा कुरा ख्याल गर्छ उनीहरूले, के कुरा हो, ओहो यिनीहरू त एकदम होइन धेरै दिमाग भएको मान्छेहरू रहेछन् हो, त्यस्तो देख्छ उनीहरू, यस्तो हेर्छन् पत्रुस माझी छ होइन, यो नौ पनि जान्छ, बाफ यिनीहरूले त ठुल्ठुलो होइन विश्वविद्यालयमा तालिम लिएको होला यिनीहरू होइन, के देखे उनीहरूले पत्रुस र योहन्नालाई हेर्दा, ओहो हेर्दा पनि क्या ह्यान्डसम रहेछ यिनीहरू त, त्यस्तो कुरा देखे उनीहरूले होइन, यहाँ तेरो पदमा हेर्नुहोस् त, तर जब तिनीहरूले पत्रुस र योहन्नाको साहस देखे र उनीहरू चाहिँ अनपढ र अशिक्षित मानिसहरू रहेछन् भनी थाहा पाए, तब तिनीहरू छक्कै परे र उनीहरूले अब के ख्याल गरे भने, ए अनि उनीहरू चाहिँ कसका साथमा रहेका रहेछन्, येशूको साथमा रहेका रहेछन् भनी तिनीहरूले उनीहरूलाई के गरे चिने, त्यसैले पो रहेछ येशूसित हिँड्नेहरू रहेछ यिनीहरू, अनि त्यसैले यो साहस उनीहरूले चाहिँ यो सम्बन्ध देखिहाले तुरुन्तै है, अरू कुरा हेरेनन् उनीहरूले, अरू कुरा देखेनन् पनि, त्यसैले प्रियहरू प्रभु यीशुले यो ठूलो भिन्नता ल्याउनु भयो। अनि त्यत्रो भिन्नता ल्याउन सक्ने परमेश्वरले तपाईँको जीवनमा भिन्नता ल्याउन सक्नुहुन्न होला, मेरो जीवनमा सक्नुहुन्न होला, सक्नुहुन्छ। हामीलाई चाहिँ एकदम भिन्न बनाउन सक्नुहुन्छ उहाँको तरिकाले, भिन्न उहाँ हामी भित्र हुनु भएर। अनि मानिसहरूले चाहिँ उनीहरूले अरू कुनै अर्थले अध्याउन सक्ने छैन, यो चाहिँ परमेश्वरकै कारण हो भनेर चाहिँ बुझ्न आवश्यक छ। त्यसलाई भनिन्छ गवाही। गवाही भनेको के हो? जब मानिसहरूले चाहिँ एउटा व्यक्तिलाई हेर्दाखेरि चाहिँ उनीहरूलाई कसको याद आउँछ? यीशु ख्रिस्टको याद आउँछ। त्यही भएर तिनीहरूलाई जब हेरे ए यीशु भनेर उनीहरूले सोच्न बाध्य भए। जहिले पनि गवाही चाहिँ एउटा एउटा काँड जस्तो हो। काँडले जहिले पनि आफूलाई देखाउँदैन, अन्यत्र देखाउँछ। बाटोमा साइन छ, दामन जाने बाटो भनेर देखाएको छ, अनि त्यो साइनले चाहिँ दामनतिर देखाइरहेछ, कतातिर दामन यता, अनि त्यो साइनलाई चाहिँ हेरेर बस्दैन, ओहो दामन जाने है यस्तो आकार परेको रहेछ दामन जाने, होइन हामी त्यो हेर्दैन। हामी चाहिँ दामन भने उता एक्कासी हामीले चाहिँ दामनतिर हेर्न थाल्छौँ। अनि एउटा विश्वासीलाई जब संसारले हेर्छ, गवाही हुनु भनेको चाहिँ एक्कासी अब चाहिँ परमेश्वरको बारेमा सोच्न, उसलाई कर्म पर्नु, त्यसलाई गवाही भन्छ प्रियहरू है। अनि यसरी पत्रुस गवाही थियो, बौरी उठाएको यौन्ना गवाही थियो, प्रभु यीशुले भिन्नता ठुलो भिन्नता ल्याउनु भयो व्यक्तिहरूको जीवनमा। अनि त्यसपछि के गर्यो? अब यी धार्मिक अगुवाहरूलाई चाहिँ एकदमै के लागिरहेछ नि, यो अचम्मको कार्य नभइदिए भए हुन्थ्यो, कस्तो यहाँ भयो है, यसलाई नकार्न पाए हुन्थ्यो, यो भाव होइन है, लङ्गोडनीको भाव होइन है, यो पत्रुजहरू त यो खालि हातको सफाई गर्ने, यो क्या कस्तो जादु गर्ने मान्छे जस्तो होइन, सबैलाई यहाँ मूर्ख बनाइरहेछ हामीलाई, खास कारण यो निको भाव छ र निको भाव जस्तो मात्र देखिएको भन्न पायो भने उनीहरूलाई कति खुसी लाग्थ्यो होला, तर भन्न सकेन। हेर्नुहोस् त चारको चौध पदमा अनि निको पारिएको मानिसलाई उनीहरूसँगै उभिरहेको देखेर तिनीहरूले यस कुराको विरोधमा केही भन्न सकेन। सोह्र पदमा पनि यी मानिसहरूलाई हामी के गरौँ, किनकि उनीहरूद्वारा साँच्ची नै एउटा प्रसिद्ध चिन्ह गरिएको छ, यो यरुसलेमका सारा बासिन्दा कहाँ प्रकट भएको छ, र यो हामी इन्कार गर्न सक्दैन। अनि उनीहरूलाई के पनि थाहा थियो भने, अब के पनि गर्न मन थियो भने, एक त इन्कार गर्न पाए हुन्थ्यो तर सकेन, अर्को चाहिँ यिनीहरूलाई चाहिँ होइन दुःख दिन पाए हुन्थ्यो, सके त मार्न पाए हुन्थ्यो यो सब साम्य गराउनलाई, तर उनीहरूलाई चाहिँ डर थियो। के को डर थियो? यो धार्मिक अगुवाहरूलाई। एक्काइस पदमा हेर्नुहोस् त, मानिसहरूको डर थियो। एक्काइस पद, यसकारण उनीहरूलाई झन् बेसी धम्काएर तिनीहरूले उनीहरूलाई छोडिदिए, किनभने मानिसहरूले गर्दा तिनीहरूले उनीहरूलाई कसरी दण्ड दिने केही उपाय पाएन, किनकि जे भएको थियो त्यसका लागि सबैले परमेश्वरको महिमा गरिरहेका थिए, सबैजना रमाइरहेका थिए, परमेश्वरलाई धन्यवाद दिँदै थिए हजारौँ, अनि होइन 5,000 त्यहाँ होइन सङ्ख्या जति भइसकेको थियो भन्ने छ। अनि अर्कोतिर पत्रुसी हुनाले केही खराबी गरेछ नि, के दण्ड दिने, केही खराबी गरेछ, अनि त्यसैले केही गर्न नसकेपछि अब एउटै काम मात्र थियो उनीहरूले गर्न सक्ने, त्यो के थियो? धम्की दिने अब के गर्ने? चार अध्यायको 7 पदमा हेर्नुहोस् त, तर यो कुरा मानिसहरूको बिचमा अरू बढ्दा नफैलियोस् भन्छ त्यो सभाले, भनेर हामी तिनीहरूलाई कडा साथ धम्काउँ, संसारले जाने त्यही हो, र अब उसो तिनीहरूले यस नाममा कुनै मानिससँग कुरा नगरन्। अनि 21 पदमा लेखेको छ, यसकारण उनीहरूलाई झन बेसी धम्काएर मात्र छोडेछन्। अनि उनीहरूको धम्कीमा के छ भने, यो नाममा नबोल्नु है तिमीहरू, पटकै नबोल्नु। उनीहरूको धम्कीमा के छ? तिमीहरूले यो शिक्षा नसिकाउनु है, यो बौरी उठ्यो भन्दै तिमीहरू नहिँड्नु येशूको नाममा है। 4:18 हेर्नुहोस् न, अनि तिनीहरूले उनीहरूलाई बोलाए र येशूको नाममा पटकै कुरा नगर्न, न त शिक्षा नै दिनु भनी उनीहरूलाई हुकुम दिए, होइन गरिस् भने भने जस्तो कि नत्र भने भनेर अब के भन्यो होइन, पटकै नगर्नु नत्र पनि जानेछ भन्ने खालको चाहिँ धम्की दियो उनीहरूले। अब कसको, अब हेर्नुहोस् है, एकातिर प्रभु यीशुले के भन्नुभएको थियो मर्कुस 16:15, जाओ सारा संसारमा जाओ र हरेक प्राणीलाई सुसमाचार के गर, प्रचार गर है। अब यो अगुवाहरूले चाहिँ भन्दैछन् धार्मिक अगुवाहरू विरोधीहरूले चाहिँ प्रचार नगर, प्रभु यीशुले भन्नुभएको छ प्रचार गर है। अब अर्को कुरा यिनीहरूले भन्छ नसिकाउनु यो नाममा, तर प्रभु यीशुले मत्ती 28 के भन्नुभएको थियो, र मैले जे जे तिमीहरूलाई आज्ञा गरे ती कुराहरू पालन गर्न तिमीहरूले सबै के गर सिका भन्नुभएको थियो। उनीहरूले भन्दैछ नसिका, कसको कुरा मान्ने हो है, यो धार्मिक अगुवाहरू कि बौरी उठ्नु भएको प्रभुको, कसको कुरा सुन्ने? 4:20 हेर्नुहोस् त, 19 पनि, तर पत्रुस र यूहन्नाले जवाफ दिँदै तिनीहरूलाई भने परमेश्वरको भन्दा तपाईँहरूको कुरा बढ्दा गरी सुन्नु चाहिँ के परमेश्वरको दृष्टिमा उचित छ र? तपाईँहरूले न्याय गर्नुहोस्। 20, किनभने जुन कुराहरू हामीले देखेका र सुनेका छौँ तिनको विषयमा हामी नबोली सक्दै सक्दैनौँ। साहस त भयङ्कर छ पत्रुसको, डरपोक पत्रुस निकै साहसी भयो, पवित्र आत्माले भरिएर है, बोल्ने कि नबोल्ने होइन, अब निर्णय गर्नु पर्यो। पत्रुस र यूहन्नाले कसको डर बढी मान्दो रहेछन् त, ती इजरायली धर्मी अगुवाहरू कि परमेश्वरका? परमेश्वरको डर। अब यदि प्रभुको नाममा प्रचार गर्न छोडेन भने को रिसाउँछ? हजुर, प्रभु यीशुको प्रचार गरिरह्यो भने को रिसाउँछ? त्यही शास्त्री फरिसीहरू रिसाउँछ। तर प्रचार गर्न छोड्यो भने चाहिँ कसलाई बेखुसी पार्छ? प्रभुलाई। उहाँको आज्ञा त प्रचार गर भनेर छ, त्यसैले उनीहरूको रोजाइ के थियो? हामी चाहिँ मानिसको भन्दा परमेश्वरको कुरा मान्ने हो। त्यसपछि उनीहरूलाई चाहिँ छोडिदिएछ धम्की दिएर, अनि तुरुन्तै कहाँ गए उनीहरू? सरासर उनीहरू चाहिँ विश्वासीहरू कहाँ गए? 4:23, अनि छोडिएपछि उनीहरू आफ्नै साथीहरू कहाँ गए? अनि सबभन्दा पहिला चाहिँ उनीहरूले के गरे यहाँ पढ्न लगाइरहेछ, साथीहरू कहाँ गए? विश्वासीहरू कहाँ? अनि मुख्य पुजारीहरू र बुढा प्रधानहरूले उनीहरूलाई जे जे भनेका थिए ती सबै सुनाए। अनि हामीलाई यस्तै धम्की दिएको छ भन्ने सबै विश्वासीको समूहलाई सुनाएछ। अब ठुलो समूह भएको छ उनीहरू, अनि सबभन्दा पहिला के गर्छ उनीहरूले? के उनीहरूले चाहिँ अब गनगन गर्न थाल्छन् है, ओहो यो विश्वासी हुने काम त ठिक रहेछ अथवा होइन एकअर्कासँग विवाद गर्न थाले कि कोहीले चाहिँ होइन प्रचार गर्नुपर्छ, अर्कोले होइन अहिले हुँदैन, त्यस्तो विवाद गर्न थाले कि विश्वासीहरू होइन है, कसैले चाहिँ प्रचार गर्नुपर्छ भन्ने, कसैले चाहिँ अहिले चाहिँ रोक्नुपर्छ भन्ने, होइन होइन यस्तो केही पनि गरे उनीहरूले। उनीहरूले पहिलो काम के गरे भने प्रार्थना गरे। सुरुको मण्डली सफल कसरी भयो? प्रार्थना चाहिँ एकदमै महत्त्वपूर्ण तत्त्व थियो। हेर्नुहोस् है 24, अनि यो कुरा सुनेर तिनीहरूले एकै मनको भएर परमेश्वरतर्फ आफ्नो स्वर उचालेर भने, हे प्रभु तपाईँ परमेश्वर हुनुहुन्छ, तपाईँले स्वर्ग पृथ्वी समुद्र र तिमा भएका सबै थोकहरू बनाउनु भयो, तपाईँले आफ्ना सेवक दाऊदको मुखद्वारा भन्नुभएको छ किन अन्य जातिहरू झोक्ले रन्किन्छन् र मानिसहरू व्यर्थका कुराहरूको कल्पना गर्छन्? प्रभुको विरोधमा र उहाँका ख्रीष्टको विरोधमा पृथ्वीका राजाहरू खडा हुन्छन् र शासकहरू एकसाथ भेला हुन्छन्। देख्नुभयो क्रिस्चियनहरू कसरी प्रचार गर्थे बाइबलमा त, उनीहरू बाइबलले नै भरिएका थिए, उनीहरूको प्रार्थनामा त बाइबलको वचनहरू सम्झँदै उनीहरूले कुरा गर्थे परमेश्वरसँग, प्रार्थना भनेको त्यस्तो। 27, किनकि साँच्ची नै तपाईँकै पवित्र पुत्र येशूको विरोधमा जसलाई तपाईँले अभिषेक गर्नुभएको छ दुवै हेरोद र पोन्टियस पिलातस अन्य जातिहरू इजरायलका जनतासँग भेला भए, ती सबै कुरा गर्नलाई जुन कुरा चाहिँ हुनुपर्छ भने तपाईँको हात र तपाईँको इच्छाले पहिलेबाट ठहराएका थिए। प्रार्थना गर्दैछ उनीहरू है, अनि त्यसैले उनीहरूले के गर्दैछन् भने उनीहरूको समस्या आएछ है, समस्या आएको छैन भन्न त मिल्दैन, समस्या त आएछ है, अनि यो समस्यालाई चाहिँ के गरे भने परमेश्वर कहाँ थपक्क ल्याए, पहिलो कुरा नै यही थियो। अनि विशेष गरी एउटा कुरा मागे उनीहरूले, के कुरा मागे उनीहरूले? ए परमेश्वर हामीलाई रक्षा गर्नुहोस्, हामी त होइन त्यस्तो थियो उनीहरूको प्रार्थना, हामीलाई मर्न नदिनुहोस् परमेश्वर, अलिकति केही वर्ष बाँच्छौँ होला हामी सुनाउँछौँ होइन त, होइन त्यस्तो केही पनि थिएन उनीहरूले। प्रार्थना के गरे भने हामीलाई सतावटबाट बचाउनुहोस् हो, उनीहरूको उनीहरूलाई भात बाँधिदिनुहोस् होइन, केही पनि थिएन त्यस्तो कुरा, आजकल त्यस्तो सुनिन्छ क्रिस्चियनहरूको प्रार्थना होइन, होइन उनीहरूले प्रार्थना गरे सुन्नुहोस् परमेश्वर उनीहरूको धम्की र हामीलाई चाहिँ सास दिनुहोस् बोल्नलाई, उनीहरूले नबोल भने चाहिँ हामीलाई चाहिँ बोल्नलाई सास दिनुहोस्। उनीहरूले स्पष्ट हेर्नुहोस् न
अनि अब प्रभु तिनीहरूका धम्कीहरू हेर्नुहोस् अनि आफ्ना दासहरूलाई यस्तो वरदान दिनुहोस् र तिनीहरूले तपाईँको वचन पूरा साहससित बोलुन्। कस्तो भने प्रार्थना गर्ने भने उहाँको इच्छा जे छ त्यो पूरा गर्नको लागि चाहिँ प्रार्थना गर्ने, परमेश्वरलाई चाहिँ अलिक होइन मोड्न खोज्ने होइन, होइन उहाँको इच्छा त प्रष्ट छ अनि त्यो इच्छा पूरा गर्नलाई चाहिँ हामीलाई चाहिने अनुग्रह दिनुहोस्, हामीलाई साहस दिनुहोस्। परमेश्वरले जवाब दिनुहोन्छ, कसरी जवाब दिनु अचम्मै छ। 31 पद हेर्नुहोस् त, अनि जब तिनीहरूले प्रार्थना गरिसके तब तिनीहरू भेला भएको ठाउँ हल्लियो अनि तिनीहरू त भुइँचालो गए। अब जहिले पनि त यो हुँदैन, तर यो प्रेतको पुस्तक यो अन्तरकालीन पुस्तकमा चाहिँ सुरुमा परमेश्वरले हाम्रो लागि अभिलेख गरिदिनु भएको छ कि अनि त्यही परमेश्वर हो यो देखाउने कि मेरो सामर्थ्य म प्रयोग गर्छु, तिमीहरूले माग्यो ठिक छ म दिन्छु है एकदम राम्रो भन्दै हुनुहुन्छ। उहाँले चाहिँ स्वर्गबाट आमेन भन्नुभएको जस्तो हो कि त्यो जब हल्लियो उनीहरूको बसिरहेको ठाउँ भुइँचालो गरेर। जब तिनीहरूले प्रार्थना गरिसके तब तिनीहरू भेला भएको ठाउँ हल्लियो अनि त्यसपछि के भयो अनि तिनीहरू सबै के भए पवित्र आत्माले भरिए। यो पुस्तकको कहाँ विषय नै यही छ कि पवित्र आत्माको आगमन कहीँ नजानु उहाँ आएसम्म माथिबाटको सामर्थ्य तिमीहरूले पाउनेछ र तब मेरो निम्ति गवाही हुनेछ। अनि पवित्र आत्माले भरिनु पर्ने रहेछ, उनीहरू त अघि पनि भरिया होइन र यो त तिनचोटि भइसक्यो हो। भरिनु भन्ने कुरा कस्तो हुन्छ, यो फेरि हुन्छ तपाईँले घरमा भन्नुहुन्छ नि छोरी गाग्रोमा पानी भर त होइन अनि त्यसपछि हजार पसकलाई भर्नु पर्दैन परिहाल्छ नि भोलि पनि भन्नु सिद्धिन्छ त्यो पानी त होइन लुगा धोएर सक्यो पिएर सक्यो चिया बनाएर सक्यो अब फेरि भर त है। अनि हामीलाई पनि परमेश्वरले चाहिँ फेरि भर्नुपर्छ, त्यसैले यो शब्द प्रयोग गर्छ भरिनु। अनि उहाँको इच्छा चाहिँ हामी चाहिँ भरिरहन। अनि कस्तो भने किन भरिनु पर्यो, किन प्रयोग भयो नि त होइन त्यो गाग्रीको पानी सक्यो त्यसैले भर्नु पर्यो नि त होइन। त्यस्तै गरी परमेश्वरले यहाँ दिनुभएको जुन जे छ त्यसलाई हामीले प्रयोग गर्ने हो, प्रयोग नगर्यो भने किन भर्नु पर्यो त त्यही बासी रहिरहोस् होइन। त्यसैले विश्वासी चाहिँ एकदम सक्रिय रूपमा परमेश्वरलाई काम दिइरहेको छ भने के भइरहन्छ भने उसबाट भइरहेको हुन्छ परमेश्वरको प्रेम आनन्द शान्ति सामर्थ्य धार्मिकता सबै भइरहेको हुन्छ निस्किरहन्छ अनि परमेश्वरले चाहिँ भरिरहन्छ असीम उहाँको सामर्थ्यबाट। त्यसरी देख्नुहुन्छ हाम्रो आफ्नै भल बुद्धिले गर्यो भने त अब एकछिनमा सकिहाल्छ त्यो अनि त्यसबाट अब रित्त भइहाल्छ है। त्यसैले पवित्र आत्माले भरिनु चाहिँ अपरिहार्य छ अनि यो चाहिँ कोही विश्वासीको लागि होइन, यो चाहिँ कोही प्रचारकको लागि होइन यही भनेछ। अनि तिनीहरू कतिजना पवित्र आत्माले भरिए सबै। त्यसैले यो सारा हरेक विश्वासी एउटा नयाँ विश्वासीलाई पनि सिकाउनु पर्ने कुरा न त ठुलो नोक्सानी भइरहन्छ उसलाई है, उसले यो ज्ञान नपाए र त्यसपछि के गरे पवित्र आत्माले भरिए अनि त्यसपछि उनीहरू चाहिँ भुइँमा पछारिएर लडीबुडी गर्न थाले हो त्यही लेखा छ त्यहाँ छैन आजकल त त्यस्तो भइरहेछ चर्चहरूमा तर होइन उनीहरूले के गर्न थाले उनीहरूले वचन साहससँग प्रचार गर्न थाले है। त्यही हो जहिले पनि येशु ख्रीष्टलाई उचाल्छ एउटा व्यक्ति पवित्र आत्माले भरेपछि उसले चाहिँ पवित्र आत्मा के अरे प्रभु येशुलाई चाहिँ उहाँको वचन साहससित बोले त्यही मागेको थियो उनीहरूले त्यही पायो। त्यसैले प्रियहरू हामी चाहिँ के गरौँ है, आज परमेश्वरले के चाहनु भएको छ भने तपाईँ र म जस्तो साधारण मान्छेहरूले चाहिँ उहाँको निम्ति बोलेको चाहनु भएको छ सुसमाचार। अनि परमेश्वरले हामीलाई यति ठुलो वरदान दिनुभएको छ, सबभन्दा ठुलो वरदान के हो रोमी 6:23 पापको ज्याला मृत्यु हो तर प्रभु येशू ख्रीष्टमा हाम्रो परमेश्वरको अनुग्रहको वरदान चाहिँ के हो अनन्त जीवन हो। यो सबभन्दा ठुलो वरदान हो कहिले नबिर्सिनुहोस्, अनन्त जीवनको प्रभु येशू नै हो बाटो सत्य र जीवन भने हो प्रभु येशू। अब हामीले यो मुक्ति पाएका छौँ यो वरदान पाएका छौँ है अनि के हामी चाहिँ यो सिद्धैमा पाएको वरदानको बारेमा अरूलाई बताउन इच्छुक नहुनु पर्ने हो र हामी इच्छुक हुनुपर्ने होइन र हामी चाहिँ एकदमै हामीलाई चाहिँ उत्साह हुनुपर्ने हो र कसलाई बताऊ आज है। तपाईँलाई भएन जब तपाईँले मुक्ति पाउनुभयो जुन दिन मलाई निश्चय भयो नि मैले मुक्ति पाएँ भनेर मेरो साथीको घरमा थिएँ
चर्चकैले गाने त्यो दिन म चाहिँ राति 4 बजे सुत्ने गाएँ, चिठीहरू लेख्दै म त धेरै त बुझेको थिएन के के लेखेँ मैले साथीहरू नेपालमा चाहिँ मेरो सबभन्दा नजिकको मित्रलाई, मेरो बुवालाई, मेरो आमालाई, अनि दाइहरूलाई मैले जानेको चाहिँ लेख्न थालेँ। एउटा विश्वासीले त इच्छा उहाँले राख्नुहुन्छ, अनि एउटा चिन्ह भयो साँचो विश्वासी उसले यो पाएको छ यति ठुलो कुरा ऊ कसरी चुप बस्न सक्छ र मानौ नि एउटा डाक्टरले चाहिँ कसरी यो पत्ता लगाएछ फलाना क्यान्सरको रोगको औषधि त उसले पत्ता लगाएछ, अब हजारौँ मान्छेहरू क्यान्सरबाट मुक्त हुन सक्छ, अब उसले अरूलाई बताउँदैन होला, चुप्लाएर बस्छ होला, कस्तो डाक्टर चुप्लाएर बस्ने होइन। अनि हामी चाहिँ कस्तो यदि हामीले चाहिँ अनन्त जीवन पाएछौँ र डाक्टरलाई चिनेका छौँ प्रभु येशू ख्रीष्टलाई, उहाँमा मात्रै मुक्ति छ, यो सुसमाचार चाहिँ फैलिनुपर्छ, एकदम फैलिनुपर्छ, मानिसहरूले जान्नै पर्छ कि प्रचारको बारेमा पत्रुसले भने जस्तै न त अरू कसैमा मुक्ति छ, स्वर्ग कुमुनी मानिसहरूको बिचमा अरू कुनै नाम दिएको छैन जसद्वारा हामीले मुक्ति पाउनुपर्छ। त्यो सुरुको विश्वासीहरू जस्तै हामीले पनि अर्को के गर्न सक्छौँ भने हामीले चाहिँ प्रार्थना गर्न सक्छौँ, प्रभु मलाई साहस दिनुहोस् तपाईँको वचन अरूसित बाँड्नलाई, साहस दिनुहोस् दिनुहुन्न होला उहाँले अवश्य दिनुहुन्छ है उहाँबाट आउने भयो। कसले दिनुभयो यो पत्रुस इत्यादिहरूलाई साहससित बोल्नलाई परमेश्वर, अनि त्यही परमेश्वरले तपाईँलाई साहस र मलाई साहस दिन सक्नुहुन्छ।